नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल चैत्र महिनाको 24 गते आइतबार, चैत्र शुक्ल पक्ष नवमी तिथि, तदनुसार अप्रेल 6 तारीक सन् 2025, नेपाल सम्बत 1145। थाइल्याण्डको औपचारिक भ्रमण पूरा गरी हिजो प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनु भएको छ। यसै प्रसंगलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। कार्यक्रमको शुरूआतमा यसै प्रसंगलाई लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने विषयमा सकारात्मक छलफल भएको प्रतिक्रिया दिनुभएको छ। थाइल्याण्डको औपचारिक भ्रमणबाट हिजो स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्रीसँग सम्बन्ध थप सुधार गरेर लैजाने अठोट सहितको समझदारी बनेको प्रष्ट पार्नु भएको हो। उहाँले भन्नुभयो, हामीले एउटा अठोट नै गरेका छौं, नेपाल भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै जाने। छिमेकमा कहिलेकाहीँ सम्बन्ध बिग्रन पनि सक्ने औल्याउनु हुँदै उहाँले थप्नुभयो, त्यस्तो भइहालेमा एक आपसमा संवाद गरिहाल्ने र टुंग्याउने भन्ने कुरामा हामीले समझदारी गरेका छौं। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँगको भेटवार्ता सौहार्दपूर्ण भएको र उहाँ नेपालप्रति खुशी रहेको र आफू पनि उहाँप्रति खुशी रहेको जानकारी दिनुभयो। सन् 2024 सेप्टेम्बरमा मोदीसँगको भेटको स्मरण गर्नुहुँदै उहाँले यस पटकको भेटमा अझ बढ़ी कुराकानी भएको स्पष्ट पार्नुभयो। पारस्परिक हितका बारेमा व्यापक छलफल भएको उहाँको भनाई थियो। लगानी र सहकार्यका ढोका खुले, उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्य वृद्धिको सम्भावनाका ढोका खुलेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले एनसेल, भारखरी, गल्फ तथा आर्थिक संगोष्ठीलाई हिजो सम्बोधन गर्नुहुँदै थाइल्याण्ड भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यावसायिक समुदाय बीचको अनुभव आदान प्रदान र विभिन्न सम्झौता हुनु अत्यन्त फलदायी कार्य भएको बताउनु भएको हो। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको छैटौं शिखर सम्मेलनबाट स्वदेश फर्किए लगत्तै उहाँले 40% हाराहारीमा युवा जनसंख्या रहेको स्थिति भएका स्रोत साधनको प्रयोग गरी दक्ष जनशक्ति तयार पारेर विकासको गति तीव्र बनाउनु पर्ने बताउनुभयो। उहाँले भन्नुभयो, देशमा काम गर्न नदिने र छेक्ने मनोदशा भएमा विकासको गति रोकिन्छ। तीव्र रूपमा काम हुनका लागि सबैमा देशभक्ति हुनुपर्छ। हामीले राम्रा कानून बनाई ती कानूनको सही रूपमा कार्यान्वयन हुनुपर्छ। प्रधानमन्त्री ओलीले जनताको सरकारसँग भेट हुने बित्तिकै वैरभाव हुने स्थिति अन्त्य गर्नुपर्ने बताउनुभयो। लगानी र सहकार्यका ढोका खुले उपशीर्षक दिँदै प्रधानमन्त्री स्वदेश फिर्ता, नेपाल भारत सम्बन्ध थप सुदृढ गर्ने अठोट शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। उफ, श्वासै फेर्न गाह्रो, वायु प्रदूषण उत्कर्षमा शीर्षक दिँदै अन्नपूर्णले मुख्य समाचार छापेको छ। काठमाण्डुमा पछिल्लो केही दिन यता लागेको तुवालोले यहाँको जनजीवन प्रभावित बनेको छ। अध्ययनका अनुसार नेपालमा चैत्र महिनामा सबैभन्दा बढ़ी वायु प्रदूषण हुने गरेको छ। वर्षभरिको प्रदूषणमा करिब 50% वायु यही महिनामा दूषित हुने गरेको छ। विगत केही वर्ष यता प्रदूषण बढ़िरहेको छ। सरकारका सम्बद्ध निकायको यस विषयमा स्वीकारोक्ति भए पनि नियन्त्रणको प्रयास फितलो देखिन्छ। वायु प्रदूषण चरम उत्कर्षमा पुगे पनि नियन्त्रणमा भने ठोस पहल हुन सकेको छैन। केही दिन यता काठमाण्डौ डम्म तुवालोले ढाकेको छ। विशेष गरी काठमाडौँ उपत्यका र पूर्वी तराईका जिल्लामा यस्तै किसिमको तुवालोले जनजीवन प्रभावित बनेको छ। यो तुवालो सामान्य बादल मात्र नभई वायु प्रदूषण भएको मौसमविद बताउँछन्। यसले गर्दा मानिसको आँखा नाक पोल्ने, टाउको दुख्ने, घाँटी दुख्ने र श्वास प्रश्वासमा समस्या देखिन थालेको स्वास्थ्य कर्मी बताउँछन्। वायु प्रदूषणमा नेपाल उच्च उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, विश्व वायु प्रदूषण मापन केन्द्र आईक्यू एयरको तथ्याङ्क अनुसार पहिलो हुँदै काठमाडौँको एक्यूआई 182 रहेको छ भने दोस्रोमा बंगलादेशको ढाकाको एक्यूआई 160 रहेको देखिन्छ। गत साताभर नै वायु प्रदूषण नेपालमा उच्च एक्यूआईसँगै पाँचौं स्थानमा वरपर नै रहेको छ। उक्त इण्डेक्समा सन् 2021-60 एक्यूआईसँगै 42 स्थानमा रहेको नेपाल वायु प्रदूषण उच्च भएसँगै 2022-मा 140 एक्यूआईसँगै तेस्रो स्थानमा उक्लिएको थियो। 2023-मा 124 एक्यूआईसँगै तेस्रो स्थानमा थियो। सन् 2024-मा कम डढेलोका कारण 100 एक्यूआईको गुणस्तरहीन वायुसँगै नेपाल विश्वमा 7 नम्बरमा रहेको थियो। वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक 0-50 हुँदा राम्रो, 51-देखि 100 मध्यम, 101-देखि 150 संवेदनशील समूहका लागि अस्वस्थ, 151-देखि 200 अस्वस्थ, 201-देखि 300 निकै अस्वस्थ तथा 301 भन्दा माथिको वायुको गुणस्तर खतरनाक तह पुगेको संकेत गर्छ। नेपालमा प्रवृत्ति विश्लेषणको तथ्याङ्क छैन उपशीर्षकमा पुनः अन्नपूर्ण लेख्छ। करिब 3 वर्षदेखि नेपालमा वायु प्रदूषण बढ्ने गरेको तथ्याङ्कले देखाउँछ। वातावरणविद तथा अनुसन्धानकर्ता डाक्टर भूपेन्द्र दासका अनुसार कृषि अवशेष जलाउँदा वार्षिक करिब 30% वायु प्रदूषण बढ़ेको छ। यस्तै सन् 2003-देखि 2017-सम्ममा गरेको अध्ययन अनुसार हरेक वर्ष करिब 16% सवारी साधन दर्ता बढ़ेको छ, यसले वायु प्रदूषण बढ़ाएको छ। यस्तै अर्को एक अध्ययनले सन् 2012-देखि 2021-सम्म प्रवृत्ति विश्लेषण गर्दा 3.5 लाख जंगलमा आग लागि भएको छ। प्रदूषण नियन्त्रणमा के गर्दैछन् सम्बद्ध निकाय, अर्को उपशीर्षकमा अन्नपूर्ण लेख्छ। काठमाडौँ उपत्यकामा प्रदूषण बढ़ेकोले विज्ञहरूले जोर बिजोर गरेर सवारी चलाउन र सातामा 2 दिन विदा दिन सुझाव दिएका छन्। यता वायु प्रदूषण रोक्न भनेर नै सरकारले बजेट छुट्याउने गरेको छैन। जलवायु परिवर्तनमा बजेट छुट्टिने गरे पनि त्यसलाई सिधै वायु प्रदूषणसँग जोडेर हेर्ने चलन नभएको वातावरण विभागका वातावरण निरीक्षक लामिछानेको भनाई छ। वायु प्रदूषण को जिम्मेवारी वातावरण विभागसँग मात्र निहित नभए स्थानीय सरकार, प्रदेश र संघीय सरकारका पनि विभिन्न विभागहरूसँग ठोकिने गरेको छ। प्रदूषण नियन्त्रणमा के गर्दैछन् सम्बद्ध निकाय, नेपालमा प्रवृत्ति विश्लेषणको तथ्याङ्क छैन, वायु प्रदूषणमा नेपाल उच्च उपशीर्षकहरू दिँदै उफ श्वासै फेर्न गाह्रो, वायु प्रदूषण उत्कर्षमा शीर्षकमा अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले कस्तो हावामा श्वास फेर्दैछौ, राज्यसँग छैन तथ्याङ्क, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। सरकारले वर्षेनी उठाउँछ 3 अर्ब प्रदूषण शुल्क उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। सरकारले हरेक वर्ष 3 अर्ब भन्दा धेरै प्रदूषण शुल्क उठाउने गरेको छ। आयल निगमले पेट्रोल र डिजेलमा प्रति लिटर 1.50 रूपियाँका दरले संकलन गर्ने शुल्क हरेक महिना 25 गते भित्र अर्थ मन्त्रालयले तोकेको खातामा जम्मा गर्छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा मात्र 9.80 अर्ब संकलन भएको छ। सरकारले प्रदूषण शुल्क उठाए पनि सम्बन्धित क्षेत्रमा खर्च हुँदैन। पछिल्लो पटक विनियोजन ऐन मार्फत उठाइने शुल्क राष्ट्रिय कोषमा जम्मा हुने गरेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता शिव कुमार वाग्लेले बताउनुभयो। यो पैसा अर्थ मन्त्रालयले वार्षिक बजेट मार्फत परिचालन गर्छ, तर ठ्याक्कै प्रदूषण शुल्कको रकम यो शीर्षकमा खर्च हुने भनेर राखिएको छैन उहाँले भन्नुभयो। रकम खर्चन सरकारले कार्यविधि पनि बनाएको छैन। 42 जिल्लामा डढेलो उपशीर्षकमा नयाँ पत्रिका लेख छ। केही दिनदेखि देशभर डढेलोको प्रकोप बढ़दै गएको छ। हिजो मात्र 42 जिल्ला डढेलोबाट प्रभावित भएको तथ्याङ्क छ। यति धेरै स्थानमा डढेलो लाग्नु विकराल अवस्था भएको डढेलो विज्ञ सुन्दर शर्मा बताउनुहुन्छ। हिजो एकै दिन दुई स्थानमा डढेलो देखिन्छ, यो विकराल अवस्था हो। पूर्व उपसचिव समेत रहनुभएका वहाँ भन्नुहुन्छ, डढेलोको पीक समय आउनै बाँकी छ, मध्य वैशाखसम्म उच्च जोखिम छ, तर नियन्त्रणमा सरकारको खासै तयारी देखिँदैन। डढेलोकै कारण काठमाडौँ उपत्यका सहित देशैभर वायु प्रदूषण उच्च तहमा पुगेको छ। 42 जिल्लामा डढेलो उपशीर्षक दिँदै कस्तो हावामा श्वास फेर्दैछौ, राज्यसँग छैन तथ्याङ्क शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार प्रकाशित गरेको छ। यता नागरिकले डढेलोबाट घर जोगाउनै मुस्किल शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। बुधबारदेखि तमोर नदीको किनार सावासेराको जंगलमा डढेलो लागेपछि जंगल नजिकै घर भएका गाउँले समस्यामा थिए। अकस्मात डढेलो आइपुग्यो भने खर फुसको छाना भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो। सुक्खाले अत्याधिक प्रभावित सो स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ। वर्षा नहुँदा सुक्खाले पात पतिंगर सबै सुकिसकेका छन्। त्यसमाथि हावाहुरी अत्याधिक चलिरहेको थियो। बुधबारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन। सावासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका एक यासोकको टङटङे र लोकेताम वनसम्म पुगेको थियो। डढेलो गाउँमा जानबाट रोक्न अग्निरेखा निर्माण भएको थिएन। सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी नै हुने नै भएन। कुम्मायक गाउँपालिकाका कर्मचारी समेत रहेका काफले पानीका कमल श्रेष्ठ शुक्रबार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टी भरि पानी लिएर बस्नु भएको थियो। घर वरिपरि डढेलोबाट निस्केको धुवाले ढाकिसकेको थियो। खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपुर्याए। जोगाउन नसकिने भएपछि उहाँले करिब दुई घण्टा पानी बोकेर छानोमाथि बसेको बताउनुभयो। आगो घरभन्दा करिब 50 मिटर मुनि जंगलमा आइसकेको थियो। त्यहाँ बाँसको झाङ पनि थियो। आगो लागेपछि बाँसका पात हावामा उड्छन्। आगो सल्किएका पात र झिलको खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ, उहाँले भन्नुभयो। आगोको झिलको आइपुग्न साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेका हौं। श्रेष्ठले छिमेकीको छानो रुग्ने र अरू गाउँले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए। डढेलोबाट घर जोगाउनै मुस्किल नागरिकको भित्री पृष्ठको खबर हो यो। यता मकवानपुरको 147 स्थानमा डढेलो शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। केही दिन यता मकवानपुरको वन क्षेत्रमा डढेलो लाग्ने क्रम दिनानुदिन बढ़दै गएको छ। डिभिजन वन कार्यालय मकवानपुरका अनुसार अहिले जिल्लाको 147 स्थानमा डढेलो लागिरहेको छ। कार्यालयका अनुसार 2495 हेक्टर वन क्षेत्रमा अहिले पनि डढेलो लागिरहेको छ। मकवानपुरको 147 स्थानमा डढेलो नयाँ पत्रिकाको भित्री पृष्ठको समाचार हो यो। विद्युत उत्पादनको लक्ष्य 7 दशकदेखि अधुरै शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। नेपालमा योजनाबद्ध विकास गर्नका लागि आवधिक 5 र 3 वर्षीय योजना कार्यान्वयनमा ल्याइएको 68.5 वर्ष पुगेको छ। आवधिक योजना कार्यान्वयन थालिएको यो अवधिमा सरकारले 20,420 मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ। यसमध्ये अहिलेसम्म 3,403 मेगावाट मात्र विद्युत उत्पादन भएको छ। यो कुल लक्ष्यको 16.66% हो। यसमा आवधिक योजना कार्यान्वयन थालिएको 2013 साल भन्दा अघि उत्पादित 6.28 मेगावाट पनि जोड़िएको छ। विद्युत उत्पादनको लक्ष्य 7 दशकदेखि अधुरै कारोबारको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश। सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ
प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक हरेक पल उपयोगी हरेक पल खास
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन् छानी छानी लिनुहोस् यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग खरानीबाट उठ्ने जमर्कोमा जड़ीबुटी शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जड़ीबुटी उत्पादन तथा प्रशोधन केन्द्र अबको एक महिनाभित्र पुनः संचालनमा आउने भएको छ प्रशोधन केन्द्रका महाप्रबन्धक संगीता यादवले उद्योगलाई पुनः संचालनको तयारी भइरहेको बताउँदै एक महिनाभित्र उत्पादन शुरू हुने जानकारी दिनुभएको हो राजावादी भनिएका प्रदर्शनकारीले चैत्र 15 गते आगजनी गर्दा सो केन्द्र क्षतिग्रस्त भएको थियो खरानीबाट उठ्ने जमर्कोमा जड़ीबुटी गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो अधुरा 67 आयोजनालाई पाउने 2 अर्ब माग शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ प्रदेश र स्थानीय तहले विशेष अनुदानमा आधारित विगतका अधुरा र अपूरा 67 आयोजना बनाउन 1 अर्ब 77 करोड़ रूपियाँ बजेट माग गरेका छन् राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2082/83 बजेटका लागि संघीय समपूरक अनुदान तथा विशेष अनुदानमा बन्ने आयोजना प्रस्ताव गर्न गत माघ 16 प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको थियो सोही अनुरूप प्रदेश र स्थानीय तहले 67 अधुरा आयोजना बनाउन उक्त बजेट मागेका हुन् अधुरा 67 आयोजनालाई पाउने 2 अर्ब माग कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ सुरक्षा समन्वयमा कमजोरी गोलीकै तथ्याङ्कमा गडबड़ी शीर्षकमा कान्तिपुरको मुख्य खबर प्रकाशित छ राजावादीले चैत्र 15 गरेको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न संयमित भएर आवश्यक मात्र बल प्रयोग गरेको दावी प्रहरीले गर्दै आएको छ तर घाइतेको लामो सूची प्रदर्शनमा सहभागी नभएकालाई पनि गोली प्रहार र घातक हतियारको प्रयोगले प्रहरीको दावीमाथि नै प्रश्न उठेको छ प्रहरीले भीड़ नियन्त्रणका लागि प्रयोग गरेको गोली गठ्ठाको तथ्याङ्क लुकाएको पुष्टि भएपछि थप आलोचना भएको छ सुरक्षा समन्वयमा कमजोरी गोलीकै तथ्याङ्कमा गडबड़ी कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो वार्षिक 210% बढ़दो डिजिटल कारोबार शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर प्रकाशित छ डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार फ्वात्तै बढ़ेको छ कोविड 19 पछि पछिल्लो 5 वर्षमा डिजिटल भुक्तानीमा छलाङ आएको हो स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले खाद्यान्न तरकारी लत्ता कपड़ा किन्दा अनलाइन सपिङ मात्र नभएर चिया पसलदेखि मोबाइलको रिचार्ज खानेपानी विद्युत शुल्क तिर्ने इन्टरनेट वा टेलिभिजन ट्याक्सी जहाजको टिकट काट्न पनि डिजिटल भुक्तानी गर्छन् मोबाइल ब्याङ्किङ क्यूआर पेमेन्ट वालेट इन्टरनेट ब्याङ्किङको प्रयोगले डिजिटल कारोबार सुरक्षित र विश्वसनीय बन्दै गएप्रति प्रयोगकर्तामा आकर्षण ह्वात्तै बढ़ेको हो भुक्तानी प्रणालीका सूचकमा उल्लेख्य सुधार आएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ वार्षिक 210% बढ़दो डिजिटल कारोबार नागरिकको अग्रपृष्ठको खबर हो घरेलु उत्पादनका सामग्रीलाई ग्राहक पाउने मुस्किल शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ बागलुङको चैते दशैं मेला र डोको डाली नाङ्ला ठेकी राडी पाखी एकअर्काका पर्यायवाची जस्तै हुन् घरेलु जीवनका लागि उपयोग हुने उत्पादनका सामग्री किनबेचका लागि चैते दशैं परिचित छ तर पछिल्लो समय भने स्थानीय उत्पादनका सामग्रीले ग्राहक पाउन मुस्किल पर्दै गएको छ बागलुङको पहिचान बनाएका राडी पाखी लगायतका सामग्री त अचेल चैत्राष्टमी मेलामा मात्रै आउने गरेका छन् डोका डाली नाङ्ला ठेकी लगायत घरेलु प्रयोजनका हात हतियार लिएर आएकाहरू व्यापार नभएर बसेका छन् घरेलु उत्पादनका सामग्रीलाई ग्राहक पाउनै मुस्किल नागरिकको भित्री पृष्ठको खबर हो यो बुटवल नारायणगढ खण्डमा 29 नयाँ पुल, दुम्की बासको पुल अन्तिम चरणमा शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्की बासमा गत पुष 26 पुल भाँसिएपछि डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ, जसका कारण यात्रुले घुमाउरो र धुलाम्मे खोलाको बाटो हिँड्नुपर्ने बाध्यता छ। आउँदो वर्खासम्म यो पुल निर्माण नहुने हो भने यो सड़क खण्डको यात्रा नै प्रभावित हुने भएपछि निर्माणलाई तीव्रता दिइएको छ। भाँसिएको पुल मर्मतका लागि समय धेरै लाग्ने भएकाले बन्दै गरेको पुल सम्पन्न गर्न धमाधम काम भइरहेको छ। 250 मिटर लामो पुलको ढलान काम जारी छ। यसबाहेक बुटवल नारायणगढ सड़क विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा 29 नयाँ पुल निर्माण भएका छन्। बुटवल नारायणगढ खण्डमा 29 नयाँ पुल, दुम्की बासको पुल अन्तिम चरणमा, कान्तिपुरले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। 23 अर्ब लागतको नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न वार्षिक 40 करोड़ चाहिने शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर छापेको छ। झण्डै 23 अर्ब लगानीमा निर्माण भइरहेको सिस्ने खोला नागढुङ्गा सुरुङ मार्ग परियोजना सञ्चालन गर्न वार्षिक 40 करोड़ आवश्यक पर्ने देखिएको छ। सुरुङ मार्ग सञ्चालन सम्बन्धमा सड़क विभागले तयार गरेको अध्ययन प्रतिवेदनले नियन्त्रण कक्ष, भवन सञ्चालन तथा कर्मचारी, विद्युत, अक्सिजन लगायतका पूर्वाधार व्यवस्थापनमा सो बराबरको रकम खर्च चाहिने देखिएको हो। 23 अर्ब लागतको नागढुङ्गा सुरुङ मार्ग सञ्चालन गर्न वार्षिक 40 करोड़ चाहिने नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक अभाव शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा समाचार छ। मधेस प्रदेश सरकारको प्रादेशिक गौरवको रूपमा रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान आर्थिक अभावका कारण जेनतेन सेवाहरू सञ्चालन गरिरहेको छ। जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भए पनि स्वास्थ्य क्षेत्रलाई हेपाईको दृष्टिकोणले हेर्ने सरकारी नियतले गर्दा प्रतिष्ठानले न त चाहे जस्तो काम गर्न सकेको छ न आफ्ना सेवाहरूलाई उत्कृष्ट बनाउन सकेको छ। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक अभाव अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। कान्तिपुरले शिक्षक चौथो दिन पनि सड़कमै, वार्ता अस्वीकार शीर्षकमा अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। वार्तामा गएनन् शिक्षक शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। अब कार्यक्रम अखबारमा सम्पादकीय बिमस्टेकको ऐतिहासिक उपलब्धि शीर्षकमा गोर्खापत्रको सम्पादकीय प्रकाशित छ। विश्वमा क्षेत्रीय सहयोगको संस्कृति तथा प्रवर्धन पछिल्लो युगको सबैभन्दा सफल कूटनीतिक अभ्यास हुँदै गएको छ। दुई महायुद्धको चपेटापछि सन् 1945 संयुक्त राष्ट्र संघको स्थापनासँगै विश्व शान्तिको दियो बल्यो। विश्व संस्था संयुक्त राष्ट्र संघले मानव सभ्यतालाई अकारण युद्धको भयावहबाट बाहिर ल्याउने प्रयाससँगै शान्ति र सहयोगका निम्ति संस्थागत पहल समेत अगाडि बढ़न थाले। युरोप, अमेरिका, अफ्रिका र एसियामा अनेक क्षेत्रीय सहयोगका संस्थागत प्रयास सफल हुँदै गए। त्यसै क्रममा दक्षिण तथा दक्षिण पूर्वी एसियाली मुलुकबीच सहयोग आदान प्रदान र व्यापार प्रवर्धन गर्ने उद्देश्यले सन् 1997 दक्षिण एसिया र दक्षिण पूर्वी एसिया जोड्ने महत्वपूर्ण सहयोग मञ्च स्थापना भयो। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेक क्षेत्रीय सहयोगको महत्वपूर्ण मञ्चका रूपमा अगाडि बढ़न थाल्यो। बिमस्टेकको ऐतिहासिक उपलब्धि गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। कक्षा कोठा छाडेर सड़कमा आइपुगेका शिक्षक शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ भने औद्योगिक ग्राममा निजी क्षेत्र प्रवेश शीर्षकमा कारोबारले सम्पादकीय छापेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।